क्या? نحمده ونصلي على رسوله الكريم اما بعد. گزشتہ نشست میں بات یہ چل رہی تھی کہ برِ صغیر میں آخری دور میں اور خاص طور پہ شاہ ولی اللہ محدث دہلوی رحمۃ اللہ علیہ کے بعد دین کے لیے جتنا بھی کام ہوا یہ مختلف جگہوں پہ مختلف لوگ اپنے طور پر کرتے رہے اور سرکاری سرپرستی ان لوگوں کو حاصل نہیں رہی. انگریز کی حکومت اور اس سے بھی پہلے مغلوں کا آخری دور جو شدید انتشار کا شکار تھا، کسی نے بھی اس طرف توجہ نہیں کی کہ دینی مدارس اور دین کے علوم کی بقا کس میں ہے. اور اس سے پہلے حال یہ تھا کہ جہاں نوابوں کو اور بہت سے شوق پالنے کے ہوتے تھے کہ جانور پال لیے، مرغے لڑا لیے اور اسی طرح کتوں کی لڑائی ہو گئی اور مقدمے ہو گئے، ایک شوق ان لوگوں میں یہ بھی تھا کہ وہ علماء کو پالیں. اور یہ باقاعدہ مقابلہ ایک طرح کا ہوتا تھا کہ تمہارے پاس کتنے طلباء ہیں اور میرے پاس کتنے طلباء ہیں. تو وہ جو بھی عیاشیاں زندگی میں کرتے تھے وہ ان کی مثال اپنی جگہ پہ تھی، مگر انہیں یہ تھا کہ ہمارے ہاں بہتر سے بہتر عالم دین ہونا چاہیے تاکہ اس کی وجہ سے ہماری شہرت اچھی ہو. آپ اگر اس کی مثال دیکھنا چاہیں ابھی اس ماحول میں تو آپ کو یہ عرب اسٹیٹس ملیں گی کہ یہاں کے بادشاہوں نے اپنے علماء کو ہر طرح سے سہولت دے رکھی ہے اور بڑے سے بڑے علماء سرکاری طور پر پل رہے ہیں، اور یوسف قرضاوی ہیں یا شیخ عبدالعزیز بن باز تھے یا سعودیہ کے علماء ہیں، ان سب کو بادشاہوں نے رکھا ہوا ہے تاکہ دنیا میں کوئی بھی مسئلہ پیش آئے شریعت کے اعتبار سے تو یہ ان لوگوں سے فتوے لے لیں. اسی طرح نوابوں کا حال تھا کہ 200-300-400 طلبا رکھ لیتے تھے اور وہ ان کی ڈیوڑی میں پلتے تھے، کوئی چندہ نہیں لیتے تھے، کچھ نہیں لیتے تھے، اور نواب اپنی جاگیر کی آمدنی سے سارے اخراجات ان طلبا کے پورے کرتے تھے. اور پوچھتے تھے کہ تمہارے یہاں، وہ کہتا تھا میرے یہاں 300 طالب علم پڑھ رہے ہیں، 200 پڑھ رہے ہیں، 500 پڑھ رہے ہیں، اور پتہ چل جاتا تھا کہ فلاں جگہ کے فلاں عالم دین اچھے ہیں، تو پھر انہیں پیشکش کرتے تھے کہ آپ آ جائیں، اتنی تنخواہ لیں، ہمارے یہاں پڑھائیں. اس طرح سے یہ دین کا نظام رہا، حتیٰ کہ انگریز جب آئے ہیں، غالب ہوئے ہیں، تو انہوں نے بڑی حکمت عملی کے ساتھ تدریجن ماحول کو بدلا ہے. یہ نہیں ہے کہ پہلے دن سے آتے ہی انہوں نے سب چیزوں کو جڑ سے اکھیڑ پھینکا، بلکہ آہستہ آہستہ تبدیلی لانے کی کوشش کرتے رہے. اور جو بزرگ تھے واقعی، جنہیں اللہ نے حکمت کے ساتھ نوازا تھا، ان کی پالیسی یہ تھی کہ ہم عوام میں کام کریں، عوام میں محنت کریں. اور اس سے بھی پیچھے آپ چلے جائیں 300 برس سے بھی پیچھے، تو 1000 سال جب گزر گئے دین پہ، یعنی حضرت مجدد حضرت ثانی رحمۃ اللہ کا دور، اس سے ہم پیچھے جب چلے جاتے ہیں تو وہ صوفیہ اور مشائخ تو اتنے سخت تھے کہ بالکل بادشاہوں سے کوئی تعلق رکھتے ہی نہیں تھے، اور ان کی پوری جدوجہد اور ان کی پوری سرگرمیاں وہ عوام میں ہی ہوا کرتی تھی۔ آپ ہندوستان میں دین کو دیکھ لیں تو یہاں سب سے زیادہ اشاعت دین کی چشت کے مشائخ نے کی، اور چشتی مشائخ جو تھے یہ جب آئے ہیں تو یہ نہیں ہے کہ ان مشائخ کی تنہا محنت تھی، بلکہ ان کے پس پشت مسلمانوں کی ایک بڑی مضبوط حکومت تھی۔ تغلق تھے، خلجی تھے، ان میں ظالم بادشاہ بھی آتے رہے، مگر جو بھی حکمران آیا اس نے ان کے کام میں دخل نہیں دیا، پوری سرپرستی کی کہ آپ لوگ دین کا کام کرتے رہیں۔ اور ایسے بھی بادشاہ تھے جنہوں نے چاہا کہ تعاون کریں اور ان مشائخ کی سرپرستی اس اعتبار سے کریں کہ انہیں کوئی فکر، فاقہ، غم، رنج، فقر نہ رہے، انہوں نے اس چیز کو نہیں قبول کیا۔ آپ کو اس کی دو تین مثالیں عرض کریں۔ آپ دیکھیں حضرت معین الدین چشتی رحمۃ اللہ جب اجمیر آئے ہیں تو ان کے متعلق جو صحیح مستند تاریخ میں چیزیں آئی ہیں وہ یہ کہ انہوں نے اپنے حالات دیکھ کے، ملک کے حالات دیکھ کے اندازہ کر لیا کہ اب پورے ہندوستان میں سیاست کا مرکز اور دارالحکومت یہ دلی ہو جائے گی، اجمیر نہیں رہے گا۔ اجمیر میں پرتھوی تھا، ہندوستان ہندو راجاؤں کی حکومت تھی، تو وہ اجمیر کی ایک مرکزی حیثیت تھی، مسلمانوں نے آ کے دلی کو اپنا دیا۔ تو حضرت نے اپنے خلیفہ مختار الدین کاکی رحمۃ اللہ علیہ کو دلی بھیج دیا اور فرمایا کہ تم وہاں جاؤ اور دین کا کام کرو۔ اب وہ دین کا کام وہاں شروع ہوا اور اللہ تعالیٰ نے انہیں اتنی غیر معمولی قبولیت عنایت فرمائی کہ حضرت اجمیری رحمۃ اللہ علیہ کبھی بھی بادشاہوں کے دربار، سرکار، اس سے انہوں نے کوئی تعلق نہیں رکھا، کسی نے بھی نہیں رکھا۔ مشائخ چشت کا جو پہلا دور تھا وہ سارا فقر و فاقہ پہ مشتمل تھا، اور ان مشائخ میں دوسرا جو دور آیا ہے وہ زہد پہ مشتمل تھا، اور تیسرا جو آخری دور اب تک ہے وہ اتباع سنت کا غلبہ رہا۔ تو وہ دلی آئے حضرت خواجہ معین الدین چشتی رحمۃ اللہ علیہ، اور انہوں نے آ کر وہاں کوئی کام تھا سلطان سے، اور چشت ایک چھوٹا سا شہر ہے، اب بھی ہے افغانستان میں، اور وہاں کے مشائخ آئے تھے اصل میں، اور وہ چاہتے تھے کہ ہندوستان میں دین کو پھیلائیں۔ اور اس سے بھی اگر آپ پیچھے جانا چاہیں تو حضرت شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کا جو دور تھا اس زمانے میں وہ مرجع تھے اور بہت بڑی شخصیت تھی عالم اسلام کی، اور یہ نہیں ہے کہ وہ مطلقاً صرف صوفی ہوا کرتے تھے، اپنی جگہ پہ علم دین میں بڑا گہرا علم ان لوگوں کا ہوتا تھا۔ آپ اس سے بھی اندازہ کر سکتے ہیں کہ ایک آدمی آیا شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ کے پاس، اس نے کہا میں نے کہا ہے اپنی بیوی سے کہ تمہیں طلاق ہے، اگر میں کوئی ایسی عبادت نہ کروں کہ اس وقت تک دنیا میں کوئی اور وہ عبادت کر ہی نہ رہا ہو، تو قسم کھانے والے نے بھی قسم عجیب ہی کھائی۔ اب اگر وہ نماز پڑھتا ہے، روزہ رکھتا ہے، کوئی بھی کام کرتا ہے تو اس وقت دنیا میں ہزاروں آدمی عبادت کر رہے ہوں گے۔ تو علماء نے کہا ہمیں معلوم نہیں ہے کوئی ایسی عبادت کہ تم کر رہے ہو اور اس وقت کوئی اور نہ کر رہا ہو۔ تو شیخ عبد القادر جیلانی رحمۃ اللہ علیہ نے اسے خط دیا اور فرمایا چلے جاؤ مکہ مکرمہ اور وہاں فلاں فلاں کو میرا خط دینا، اور انہیں کہنا کہ تھوڑی دیر کے لیے طواف کو روک دیں اور تم جلدی سے بیت اللہ کا طواف کر لو، اور یہ ایسی عبادت ہے جب تم کر رہے ہوگے تو دنیا میں کوئی بھی نہیں کر رہا ہوگا۔ تو ذہانت کی بنیاد پہ اگرچہ انہوں نے حل کیا اس مسئلے کو، لیکن ان لوگوں کا علم بڑا ٹھوس تھا۔ اور پھر شیخ بہاؤدین زکریا رحمۃ اللہ علیہ جو ملتان میں تھے، اور خواجہ قطب الدین بختیار کاکی، فریض الدین مسعود، شکرکنج رحمۃ اللہ علیہ، یہ آگے پیچھے کے ہی لوگ ہیں، 20-20-30-30 سال کے فرق سے، یہ سب اسی کاوش میں تھے کہ خدا کا دین پھیلے، اسلام پھیلے۔ اور معین الدین چشتی رحمۃ اللہ علیہ اجمیر سے دلی آئے تو دلی انہوں نے ख्वाजा कुतुबुद्दीन मुख्तियार काकी रहमतुल्लाह अलैह को वहाँ पर बिठाया। तो हिंदुस्तान में अल्तमश की हुकूमत और शेखुल इस्लाम का ओहदा, तो शेखुल इस्लाम ने शिकायत की उनसे कि आपके एक ऐसे खलीफा आए हैं कि लोग मेरे बजाय हुकूमत की तरफ आने की बजाय उतर जाते हैं। तो शेख चले गए और उन्होंने मुख्तियारुद्दीन काकी रहमतुल्लाह से कहा कि हम चुनी मशहूर शुदी, इतने मशहूर हो गए हो कि लोग तुम्हारे पास आते हैं और शेखुल इस्लाम को शिकायत है, तो मेरे साथ चलो और तुम इस मुकाम के आदमी हो कि तुम बैठो मेरी जगह पे और मैं खड़ा रहूँ तुम्हारी खिदमत के लिए। तो उन्होंने कहा मैं ऐसा नहीं हूँ कि आपकी खिदमत में खड़ा हो सकूँ, कुजा ये कि इसके बरक्स हो जाए। तो वो जब चले हैं दिल्ली से तो असर इतना था कि अल्तमश को जगाया गया, ख्वाब से सो रहा था और उसे बताया गया कि तुम जिनसे मिलने की तमन्ना करते थे वो दिल्ली छोड़ के जा रहे हैं। तो वो भागता हुआ आया और उसने पकड़ लिया और उसने कहा दिल्ली बर्बाद हो जाएगी हजरत जी, क्या करने लगे? तो उन्होंने कहा कि मैं बस एक आदमी है, मैंने भेजा था, इसे ले जा रहा हूँ। तो उन्होंने कहा इन्हें ना ले जाए। तो दिल्ली के मुतालिक लिखा है कि शहर में एकदम से कोहराम मच गया कि इतनी बड़ी शख्सियत यहाँ से जा रही है। इन सब लोगों में बुनियादी तौर पर एक ही बात रही कि हमने हुकूमत से कोई ताल्लुक नहीं रखना। हत्ता के फरीदुद्दीन मसूद शकरगंज रहमतुल्लाह अलैह, जब दिल्ली में उन्हें कहा गया कि इस खानकाह में आप रहें, तो वो वहां से उठे और 12 साल तक हांसी एक छोटा सा गांव, छोटा सा कस्बा वहां जाकर रहे। किसी ने कहा कि आपके शेख आपको दिल्ली बिठा कर गए थे, तो उन्होंने कहा कि शेख जो कुछ दे के गए थे मेरे पास ही है, मैं जामरसी जाके बैठ जाऊँ। फिर वो इन चीज़ों से हट के यहाँ पाकपतन में आ गए, अजोधन में। तो उनसे कहा गया कि आप ऐसी जगह पे क्यों आए? उन्होंने कहा मैं सियाहत के लिए निकला था और यहाँ के लोग बड़े अखड़ मिजाज के मुझे मिले, कोई आदमी ताजीम एहतराम करने को तैयार नहीं था। तो मैंने कहा ठीक है, यहाँ एतकाद नहीं पैदा होगा लोगों को। ये चीज़ें उन बुजुर्गों में थी, लेकिन अल्लाह की तरफ से जो कबूलियत थी उसके असरात तो जाहिर होने थे। तो यहाँ तक कि वो खुद कहते थे कि हमारे मशायख कहते थे कि जिसका नाम बादशाह के दफ्तर में दीवान में लिखा जाता है कि वहाँ से उसे पैसे मिलेंगे, अल्लाह के यहाँ से उसका नाम काट दिया जाता है। ये पहला दौर था कि वो कभी भी हुक्मरानों के साथ नहीं गए। इस तर्ज अमल को बदला आके 10वीं सदी में हजरत मुजद्दिद अल-फिसानी रहमतुल्लाह अलैह, हजरत मुजद्दिद रहमतुल्लाह अलैह ने कहा कि हम बादशाहों के पास जाएं, उनके लश्कर में जाएं, उनकी फौज में जाएं, हमें क्या लेना है इनसे और क्या देना है। लेकिन इतनी दूरी मुनासिब नहीं, वरना दीन नहीं फैल सकता। हजरत मुजद्दिद अल-फिसानी रहमतुल्लाह अलैह की जो पॉलिसी थी उसका इतना असर हुआ, लेकिन मिजाज उनका भी बुनियादी तौर पर यह था कि जहां तक हो सके बादशाहों से फायदा न उठाया जाए और दीन को फैलाया जाए। तो अवामी सतह पर वो जद्दोजहद करते रहे कि अवाम को किसी तरह तैयार करें। हज़रत मुजद्दिद साहब रहमतुल्लाह अलैह ने उस पॉलिसी में तब्दीली कर ली। एक ये भी कि उन्होंने कहा हुक्मरान जो हैं, जो लोग इन पर असरअंदाज होते हैं उन पर मेहनत की जाए। तो उन्होंने कुछ लोगों को मुंतखब किया, उन्होंने मेहनत की और उसके नतीजे में इनकलाब जो आया तो औरंगज़ेब रहमतुल्लाह अलैह का आया। और आखिरी दौर शाह वलीउल्लाह रहमतुल्लाह अलैह के बाद का, इन हजरात को मायूसी हो गई थी इस बात से कि सल्तनत में तब्दीली आ जाए हुक्मरानों के जरिए। तो उन्होंने अपनी जद्दोजहद को अवाम में लगा दिया कि अवाम को इस तरह तब्दील करो, क्योंकि अवाम जब तब्दील हो जाएंगे और लोग खुद इस्लाम की डिमांड करने लगेंगे तो हुक्मरानों के लिए कोई सूरत बाकी नहीं रहेगी कि अगर अपनी हुकूमत को कायम रखना है तो वो इस्लाम को नाफिज करें और इस्लाम की खिदमत करें। ये वो चीज़ थी कि अवामी इनकलाब जिसे आप कहते हैं ये था, और इससे भरपूर फायदा उठाया अंग्रेज़ों ने, गोरों ने। कभी आप, मुमकिन है आपके जहन में ये बात हो, और कोई शरी मसला तो है नहीं, आप इससे इख्तलाफ भी कर सकते हैं, मगर आप कभी सोचिएगा कि इस वक्त पूरे आलम इस्लाम में कहीं भी ऐसी हुकूमत नहीं है जो अवाम की ख्वाहिशात के मुताबिक, ایک ہم ایران کا استثناء کرتے ہیں، اس پہ ایک وہاں تو انقلاب آیا 80s میں، اس کو چھوڑ کر باقی پورے عالم اسلام میں کہیں بھی ایسی حکومت نہیں ہے جو یا تو بادشاہت ہے اور یا ڈکٹیٹرشپ ہے، عوام کے لیے نہیں. ہر جگہ، مصر، اردن، شام، عراق، پاکستان، بنگلہ دیش، عوامی حکومت جسے کہتے ہیں وہ نہیں. انگریز اس بات کو سمجھتے ہیں اور یورپین اقوام سب سمجھتی ہیں کہ چند افراد کو کنٹرول کر لینا آسان ہے، پالیسی ساری بدل سکتے ہیں، عوام کو تو کنٹرول نہیں کیا جا سکتا. اور چند افراد کو کنٹرول کر کے اگر مفاد اس میں ہے کہ اسلام کی بات کی جائے تو اسلام کی بات کر لو، عوام چاہے نہ چاہے اسلام کی بات کرو، اور اگر مفاد اس میں ہے کہ اسلام کے اگینسٹ پروپیگنڈا کیا جائے تو چند افراد کو تم استعمال کر سکتے ہو آسانی سے، عوام چاہیں یا نہ چاہیں. کیونکہ اگر عوام کی سطح سے انقلاب آ جائے اور لوگوں کے مزاج بدل جائیں اور لوگ اللہ کے دین کے لیے اٹھ کھڑے ہوں، تو پھر وہ ایسی طاقت ہوتی ہے کہ اس کو سنبھالا نہیں جا سکتا، اس کو تبدیل نہیں کیا جا سکتا. ایران کا جیسا بھی انقلاب ہو، لیکن چونکہ وہ آیا عوامی سطح سے اٹھ کے تھا، اس لیے اب تک برطانیہ کو دیکھ لیں، امریکہ کو دیکھ لیں، وہ جس مخمصے میں پھنسے ہوئے ہیں ان کے پاس ایک بہت بڑی مصیبت کی بات یہ ہے کہ انہیں پتہ ہے عوام کنٹرول ہم سے نہیں ہو سکتے. اور اگر وہ انقلاب اس سطح کا ہوتا کہ اوپر کے چند افراد بدلے ہوئے ہوتے تو اب تک انہیں ہٹا کر دوسری حکومت آ جاتی، کچھ بھی ہو سکتا تھا. لیکن عوامی سطح پر جو چیز ہوتی ہے وہ چیز کسی کے لیے بھی کنٹرول کرنا بہت مشکل ہو جاتا ہے. تو اس لیے یورپ نے، امریکہ نے، مغربی جتنی طاقتیں ہیں انہوں نے پورے عالم اسلام میں ڈکٹیٹرشپ کر دی، یا یہ کہ بادشاہت کر دی. عوام کو بات کرنے کا، عوام کی خواہشات کا احترام نہیں ہوا. اس لیے آخری ان 200 سال میں، 250 سال میں جو بزرگ تھے انہوں نے عوام میں جدوجہد کی بہت زیادہ. انہوں نے کہا عوام جب اٹھیں گے تو پھر اس کا مقابلہ کرنے کے لیے طاقت نہیں رہے گی، اور اسی کے نتیجے میں پاکستان بھی بن گیا. کیونکہ عوام چاہتے تھے، لوگ چاہتے تھے، چاہے انہیں کوئی بات کہی گئی تھی، سچی تھی، جھوٹی تھی، کچھ تھا، لیکن لوگ جب اٹھ کھڑے ہوئے تو انگریزوں کو مجبوراً ہندوستان کو آزادی دینی پڑ گئی، وگرنہ تو ان کا کوئی ارادہ نہیں تھا. اور اگر انگریز آزادی نہ دیتے اور 20 سال اور گزر جاتے تو دین کا یہ حصہ، یہ نقشہ نہ ہوتا جو اب ہم میں. آپ غور کر لیں کہ 47 میں آزادی ہوئی ہے بظاہر، اور ٹی وی جو ہے وہ 60 میں آ گیا تھا، سن 60-62 میں عام طور پہ ہمارے معاشرے میں ٹی وی آنا شروع ہو گیا تھا. اور اگر یہ 20 سال آزادی نہ ہوتی، 67 آ جاتا، 67 آ جاتا، تو یہاں بھی ٹی وی پہ وہی کچھ ہوتا جو کہ برطانیہ میں تھا. تو اس سے جو نسل اٹھتی ذرائع ابلاغ سے، ان میں اسلام کی وہ غیرت اور اہمیت نہ ہوتی جو 77 تک بھی رہی. کیونکہ تبدیل ہو جاتے لوگوں کے ذہن، اور میڈیا کے ذریعے وہ تبدیل کرتے. آپ اب بھی دیکھ سکتے ہیں کہ اب جو ہمارے ہاں جن بچوں کی عمر 16-17-18 سال ہے، ان کی سوچ میں اور اس سے پہلے کی سوچ میں فرق ہے. کیونکہ 90 کے بعد وی سی آر اور یہ چیزیں عام ہونا شروع ہوئی ہیں آہستہ آہستہ، تو وہ اثرات کو قبول کرتے ہیں بچے، اور ان اثرات کو قبول کرنے کی وجہ سے سوچ کا انداز بدل جاتا ہے. یہ ہمارے سامنے کی باتیں ہیں کہ لوگ سوچتے تھے کہ کوئی ایجوکیشن ہے، اپنے بچے کو بھیجنا ہے نہیں بھیجنا، اب وہ کوئی بات ہی نہیں، اب یہ چیز ہی نہیں رہی بالکل کہ ہے یا نہیں ہے. وہ کہتے ہیں ٹھیک ہے بچوں کو پڑھانا ہے. تو یہ میڈیا ایسے بدل دیتا ہے. اور جو بڑی کوتاہی اب تک ہو رہی ہے وہ ان میں سے ایک چیز یہ ہے کہ ہمارے ہاں میڈیا اب تک ان لوگوں کے ہاتھ میں نہیں آیا جو لوگ واقعی اسلام کے بارے میں مخلص ہیں، سنسیئر ہیں، اور تشدد اور انتہا پسندی کے علاوہ کام کرنا چاہتے ہیں تاکہ عوام کا ذہن بدلے اور لوگوں میں انفلوئنس. اتنا اثر لوگوں میں ہونا ضروری ہے, اتنا اثر ہونا ضروری ہے کہ اگر کبھی انہیں کسی صحیح مقصد کے لیے قربانی دینی پڑ جائے تو لوگ پیچھے نہ ہٹیں. پکڑنا ہوتا یہ ہے کہ جذبات کی شدت سے جو چیزیں تیار کی جاتی ہیں وہ ٹیمپریچر کو قائم رکھنا ہر وقت ممکن نہیں ہوتا. حضور اکرم صلی اللہ علیہ وسلم نے حقیقی تبدیلی پیدا کی تھی لوگوں کی سوچ میں, لوگوں کی فکر میں. اس لیے صحابہ رضی اللہ عنہ نرمی کا, محبت کا بھی بہترین نمونہ تھے اور لڑائی اور جنگ میں بھی بہترین نمونہ تھے, کیونکہ ان کا ٹیمپریچر, دماغ, سوچ وہ رسول اللہ صلی اللہ علیہ وسلم کے ہاتھ میں تھی. انہوں نے جہاں کہا کہ ٹکرا جاؤ, لوگ ٹکرا گئے. فرمایا مر جاؤ, مر گئے. اور فرمایا نہیں جانا, کوئی نہیں ہلا. پاک کر دیا تھا بالکل ان لوگوں کو. تو جب اس طرح کی تبدیلی آتی ہے اور عوام میں آتی ہے تو پھر کسی بھی حکمران اور طاقت کا اس کا مقابلہ کرنا دشوار ہو جاتا ہے. آپ کو ایسی کئی ایک مثالیں آخری دور میں بھی مل جائیں گی کہ جب لوگ بیدار ہوئے اور لوگ اٹھ کھڑے ہوئے تو کوئی آدمی انہیں نہیں روک سکا. ہندوستان کی مثال ایسے آزادی کی, الجزائر کی مثال آپ کو مل جائے گی. فرانسیسیوں نے بہت لمبے عرصے تک ان پر ظلم کیا, سب کچھ کیا, لیکن جب عوام میں یہ چیز آ گئی کہ الجزائر کو آزاد ہونا ہے تو پھر کوئی بھی نہیں رک سکا. شاہ سعود نے جب حکومت قائم کی تھی سعودیہ میں تو اس وقت ہندوستان سے جو لوگ ان سے ملنے گئے ان میں محمد علی جوہر بھی تھے. اور محمد علی جوہر جو تھے وہ بہت بڑی شخصیت تھی جو اللہ تعالیٰ نے برصغیر کو دی تھی. اور اقبال اور جوہر ان جیسے لوگ پھر پیدا نہیں ہوئے. اور جوہر نے جا کر جس بات پہ شاہ سعود سے جھگڑا کیا وہ یہ, انہوں نے کہا کہ آپ حجاز میں یہ قائم نہ کریں خاندانی حکومت. تو شاہ سعود نے کہا کیا کریں؟ انہوں نے کہا کہ آپ پورے عالم اسلام کی مشترکہ حکومت قائم کریں, ہر طرف سے نمائندے لے لیں, حکومت ان کی ہونی چاہیے, بندوبست ان کا ہونا چاہیے. تو سعود نے بڑی اچھی بات کی, اس نے کہا پورا عالم اسلام اس وقت انگریزوں اور فرانسیسیوں کے قبضے میں ہے, ہر جگہ غلامی ہے. یہ بات 37 سے بھی پہلے کی یا 30 کی ہوگی. انہوں نے کہا ہر جگہ غلامی ہے اور میں اگر انہی لوگوں کو لے لوں مختلف ممالک سے تو میں براہ راست نہیں بالواسطہ طور پر انگریزوں اور فرانسیسیوں کو حرمین شریفین کا قبضہ دے دوں گا, کیونکہ جو بھی آئیں گے نمائندے تو انہی کے آئیں گے, میں تو یہ نہیں کر سکتا. تو کجا وہ حال تھا کہ کوئی ملک آزاد نہیں تھا, مگر جتنے جتنی عوام کی تحریک اور یہ چیزیں اٹھتی چلی گئیں اس کے نتیجے میں یہ ہو گیا. اور فرانسیسیوں نے لبنان میں, شام میں, ہر طرف جہاں کا قبضہ ہوا ہے ان کی پالیسی ہمیشہ یہ رہی ہے کہ علماء کو قتل کر دو, مار دو. انگریز اس کے مقابلے میں نرم تھے, انگریز کہتے تھے مقدمہ چلاؤ, قید میں ڈال دو, لیکن خون بہانا یہ ذرا سا شرافت کے خلاف ہے, انسانیت کے خلاف ہے. اس لیے ہمارے ہاں لوگوں کو پھانسی کے علاوہ جیل بھی ہوتی رہی. 57 کی جنگ آزادی تو اس اعتبار سے مستثنا ہے کہ وہ تو ایک بغاوت ہو گئی تھی, انگریزوں نے سب کو مارا, ورنہ انگریز جیل دے دیتا تھا. حضرت شیخ الہند رحمۃ اللہ علیہ کو جیل ہو گئی, مولانا حسین احمد صاحب مدنی رحمۃ اللہ علیہ کو جیل ہو گئی, فلاں کو, سارے بزرگوں کو جیل ہوتی رہی. اور اس کے مقابلے میں لبنان, عراق, شام, جہاں بھی فرانسیسیوں کے اثرات تھے وہ کہتے تھے جیل کا کیا فائدہ ہے, مار دو. اور اس پالیسی کا نتیجہ یہ نکلا کہ وہاں پر مدارس ختم ہو گئے, وہاں پر علماء جب شہید ہو گئے, ختم کر دیے گئے, تو ان کے بعد کون تھا اس کو سنبھالنے والا؟ تو حکومت نے خود اپنے مدارس قائم کر دی, اب تک وہی چلا آتا ہے. اس لیے سارے عالم اسلام میں جو مدارس نام کی چیز ہے وہ کہیں بھی حکومت کی مخالفت نہیں کرتے. شیخ الاسلام کے عہدے بھی ہیں اب ان کے یہاں, ان کے اپنے مفتی بھی ہیں, اور حکومت کسی کو دخل بھی نہیں دینے دیتی. یہ آزادی جو بر صغیر میں خاص طور پہ پاکستان میں حاصل ہے اس کی وجہ یہ ہے کہ انگریزوں نے قتل کی بجائے تھوڑی سی نرم پالیسی رکھی. انہوں نے کہا جیل میں ڈال دو, بس ٹھیک ہے, اس کا یہ جرم ہے, اس پہ مقدمہ چلا دو. اور اس کے نتیجے میں جب ملک بنا ہے تو مدارس آزاد تھے اور اب تک بھی آزاد ہیں, اب تک بھی. اب تو میڈیا کی آزادی بھی خیر کہتے ہیں, لیکن نتیجہ اس کا کیا ہے کہ عوام میں جڑے ہیں اب بھی, اب بھی لوگ چندے دیتے ہیں, ورنہ مدارس کہاں چل سکتے ہیں. اب بھی لوگوں کے دل میں دین کا نسبتاً احترام, ادب, یہ چیزیں باقی ہیں, اور لوگ اس تلاش میں ہوتے ہیں کہ کہیں دین کا اچھا کام ہو رہا ہو تو ہم بھی اس میں اپنی مدد کریں, تعاون کریں. اس کی ایک بہت اچھی مثال اگر آپ دیکھنا چاہیں تو یہ حقوق نسواں بل جو ہمارے یہاں اسمبلی میں پیش ہوا, تو وزیر اعظم نے کہا, جو ریکارڈ میں ہے بیان سارا, وزیر اعظم نے کہا, انہوں نے کہا کہ میں سختی سے نوٹس اس بات کر لوں گا کہ جو ہمارے حکومتی نمائندے تھے 40 آدمی تو وہی نہیں آئے, ووٹ نہیں ملے. تو وہاں محمد خان صاحب شیرانی ہیں, وہ کبھی تشریف لاتے ہیں, تو ان کے ساتھ ایک اسمبلی کے ممبر آئے ہوئے تھے جو حکومت کے بڑے اچھے ستون ہیں, حکومت ان پہ بڑا اعتماد کرتی ہے. تو ہم نے ان سے کہا کہ آپ نے کہاں ووٹ دیا, تو کہنے لگے میں تو اسمبلی میں اس دن نہیں تھا. میں نے پوچھا کیوں نہیں تھے آپ, تو کہنے لگے وہ جو 40 نہیں گئے میں بھی انہی میں تھا. کبھی وجہ کیا ہے, تو کہنے لگے جی دیکھیں ہمارا حکومت کے ساتھ مالی مفادات ہیں, پیسہ بنانا ہے وہ بنا رہے ہیں, باقی یہ کہ حکومت کے ہر معاملے میں ہم تعاون کریں, حتیٰ کہ خدا کے بارے میں بھی اور آخرت تباہ کر دیں, ہماری ہمت نہیں پڑی. ہم نے کہا حکومت آج ہے کل نہیں ہوگی, مگر یہ کہ چھوڑو, کسی طرح جان چھڑاؤ, اسلام کے خلاف ہم ووٹ نہیں دیتے. یہ جو ادنا سی رمک باقی ہے نا دل میں کہ اسلام کے خلاف ووٹنگ ہو رہی ہے, یہ بہت سے لوگوں میں ملے گی جو بظاہر دیندار نہیں ہے. وجہ اس کی کیا ہے, وجہ یہ ہے کہ ان کی اٹھان جو ہوئی ہے وہ دین پہ ہوئی ہے, دین کے ساتھ تعلق پہ ہوئی ہے. جب تک عوام میں یہ شعور بیدار نہ ہو جائے اور جب تک عوام کو دین کا یہ پہلو نہ دکھایا جائے کہ دین نے کیا سسٹمز دیے ہیں, تب تک بات نہیں بنتی. بڑے ہی ادب اور احترام سے ہم جتنے بھی اس وقت دین کے داعی ہیں اور دین کو رائج کرنا چاہتے ہیں, ان میں سے اکثریت سے اس بات پہ اختلاف کرتے ہیں کہ ہم کہتے ہیں آخر تم دین کی دعوت اس سے کیوں شروع کرتے ہو کہ حدود جاری کی جائے. دین چاہیے نا, کیوں آخر کہتے ہو کہ شراب پیتا ہے اتنے درے لگاؤ, فلاں کام کرتا ہے اتنا مارو, اس طرح رجم کرو, یہ کرو یہ کرو. دین بس اس ان حدود کا نام. ہم کیوں نہیں لوگوں کو بتاتے کہ ہم دین چاہتے ہیں اور ہم چاہتے ہیں کہ دین کی اکانومی آئے, ہم بینکنگ کے اپنے سسٹم قائم کریں, شریعت نے کس طرح میں سود سے بچنے کا حکم دیا ہے, شریعت نے کیا چیز بتائی ہے, ہم زکوٰۃ اکٹھی کریں گے, ہم شریعت کے مطابق لوگوں کے لیے زکوٰۃ کے پیسے سے رہائش گاہیں بنائیں گے. ہم دین کا اقتصادی پہلو کیوں نہیں پیش کرتے لوگوں کے سامنے, اور تھوڑے کام ہیں. دین کا تعلیمی نظام کیوں نہیں پیش کرتے کہ دین کیا چاہتا ہے کہ ہماری درسگاہوں سے, ہمارے سکول سے, ہمارے تعلیمی اداروں سے کیسی پروڈکٹ نکل کے سامنے آئے, شریعت نے ہمیں اس معاملے میں کیا رہنمائی دی. زرعی نظام ہے, شریعت نے کیا کہا ہے, جاگیردارانہ نظام کیسے چل سکتا ہے, کتنی زمین ایک آدمی کے پاس ہونی چاہیے اور زمین میں کیا کیا چیزیں ہونی چاہیے, اس نے اشر دینا ہے, خراج دینا ہے. یہ تین سسٹمز تو ویسے ہی ذکر کر دیے, اقتصادیات, معاشیات اور تعلیم اور یہ زراعت, وگرنہ دین کے کتنے ہی شعبے ایسے ہیں جنہیں لوگوں کے سامنے رکھا جا سکتا ہے کہ بھئی اس سے دین شروع ہونا چاہیے, یا یہ کہ دین میں یہ چیزیں ہیں. ہم جب لوگوں کے سامنے دین کی بات کرتے ہیں ہم کہتے ہیں حد جاری کرو, نتیجہ اس کا یہ نکلتا ہے کہ کوئی آدمی کسی بھی گناہ میں ہے وہ کہتا ہے یہ تو بہت شدید چیز ہے, ذلت بھی ہے, رسوائی بھی ہے اور مار ہی ہے, دین میں اور تو کوئی چیز نہیں. اور اس کے مقابلے میں اگر ہم لوگوں کو یہ بتائیں کہ ہمیں ایک نظام قائم کرنا ہے زکوٰۃ کا اور مسلمانوں سے زکوٰۃ لینی ہے, اور انہیں کہنا ہے کہ یار اپنی زکوٰۃ جمع کرو, آپ جن مصارف کو استعمال کر رہے ہو, جہاں جہاں زکوٰۃ دیتے ہو, یہاں زکوٰۃ لگتی ہے یا نہیں لگتی, آؤ ایک پلیٹ فارم پہ جمع ہو جاتے ہیں, یہ زکوٰۃ کا پیسہ ہے. اپنے محلے میں, اپنے قرب و جوار میں دیکھو کون آدمی ہے جو زکوٰۃ کا مستحق ہے, اور اس آدمی کو آپ یہ کام کروا سکتے ہیں. آپ فرض کر لیجئے کہ زکوٰۃ جمع ہو گئی 1 کروڑ روپیہ, اور آپ کو پتہ ہے کہ محلے میں ایسے آدمی ہیں आप कहते हैं अगर 10 लाख से इस बच्चे को कारोबार शुरू करा दिया जाए तो बिल्कुल ठीक है, ये हो सकता है। 10 लाख से उसे कारोबार शुरू कराया जा सकता है, शरण आप एहतियात ये कर लेते हैं कि एक एक लाख नहीं देते, 10 लाख दे देते, क्योंकि जब आपने उसको 7 तोले सोने से ज्यादा पैसा दे दिया तो खुद साहिब निसाब हो गया ना, अब आप उसे ज़कात दे नहीं सकते दोबारा। अब से एक मरतबा ज़कात देते हैं, तहकीक करके 10 लाख दिया आपने, मुमकिन है 2 साल के बाद वो ज़कात ला के आपके हवाले करे कि ये चीज आप ले लीजिए, ये शरीयत का निज़ाम है, आप कनात बना दें। 1 करोड़ रुपया है फर्ज कर लें, बहुत मामूली बात है 1 करोड़, ज़कात का क्या, एक एक शहर में ऐसे ऐसे सरमायादार हैं जो 5-5, 7-7 करोड़ रुपए जिनकी ज़कात है, अपने कहते हैं एक जमीन का टुकड़ा ले लो 100 कनाल 200 कनाल, अगले साल इस पे मकानात बना देंगे, 3 साल 4 साल 5 साल का प्रोजेक्ट हो गया, 5 साल के बाद आप 100 खानदानों को ले जाके देते हैं कि भाई ये आपके घर हैं, आप चाहे बेचें चाहे रखें, आपको बिल्कुल मालिक हैं। तो इस 5 साल में इतना काम लोग कर लेंगे कि हदूद और इन बातों पर बहस और इस पे हद जारी हो या ना हो, इस नाम के खाते में बदनामी आ जाएगी। और उसके मुकाबले में पॉजिटिव साइड यह है कि अगर ऐसे फर्ज कीजिए कुछ लोग कर गुजरते हैं और कुछ लोग हिम्मत कर लेते हैं तो दीन का ये पहलू रोशन होता है, लोग कहते हैं अच्छा शरीयत ने ये चीज भी दी, ये सहूलत भी दी। नबी करीम सल्लल्लाहु अलैहि वसल्लम ने फरमाया जस्सास इस हदीस को लाए अहकामुल कुरान में, कि आपने फरमाया कि अल्लाह ताला ने कहा कि शहरों को आबाद करो और मेरे बंदों को उसमें बसाओ, तो अल्लाह को इससे खुशी होती है कि उसके बंदे बसें और उसके बंदे काम करें और उसके बंदों को राहत और आराम पहुंचे। इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम के वो आदमी अल्लाह को सबसे अच्छा लगता है अनफाउहुम लियाले, जो अल्लाह की अल्लाह के कुंबे के लिए सबसे ज्यादा नफा बख्श होता है। हज़रत उमर रज़ी अल्लाह अन्हु ने कोई चीज तो थी कि वफात के साल से पहले का उस्मान इब्ने हुनैफ को भेजा था रज़ी अल्लाह अन्हु को इराक की जमीनों की पैमाइश के लिए, तो इराक की जमीनों की जब पैमाइश हुई और पता चला कि इतने पैसे आए हैं, तो हज़रत उमर रज़ी अल्लाह अन्हु टैक्स में इतने ज्यादा सख्त भी थे और इतने मोहतात थे कि जिस शहर से टैक्स वसूल होता था उसके 10 बड़े बड़े आदमी आके कस्में खाते थे कि अल्लाह की कसम इसमें एक पाई भी हमने जबर से नहीं ली, हराम की नहीं। कहते थे अब इसे दाखिल करो, हालांकि 2 की गवाही भी काफी हो सकती थी, लेकिन 10 आदमी आके कस्में खाते थे अल्लाह के नाम की। तो उस्मान रज़ी अल्लाह ने कहा कि उस्मान तुम परेशान ना हो, तुमने जो मुझे कहा है कि इराक में इतनी बेवा औरतें हो गई, ये हो गया, मैं सिर्फ 1 साल अगर जिंदा रहा तो तुम देखोगे कि अगले साल तुम जाओगे और औरतें अपने कंगन उतार कर तुम्हें ज़कात में देंगी, हम इतना इराक को खुशहाल कर देंगे। इसीलिए इमाम अबू यूसुफ रहमतुल्लाह अलैह जो हज़रत उमर रज़ी अल्लाह अन्हु से कोई 150 बरस बाद की शख्सियत हैं, वो एक जगह तहरीर फरमाते हैं हारून रशीद को नसीहत करते हुए, वो कहते हैं 150 साल में हज़रत उमर रज़ी अल्लाह अन्हु की इतनी सल्तनत थी, तुम्हारी इतनी हो गई, उनके असबाब इतने थे, तुम्हारे इतने हो गए, इस्लामी दुनिया वसी हो गई और रेट्स जो हैं, कीमतें जो हैं चीज़ों की, वो 2.25% बढ़ गई हैं 150 साल में, तुम्हारी हुकूमतों की नाराइकी है और नाकाम हुकुमरान। 150, 200 साल में 2.25% कीमत बढ़ जाए, ये मेयार था मुसलमानों का वाकई। और अब भी आप देख सकते हैं सऊदीया में चले जाएं, बाज़ और ममालिक में खासतौर पर सऊदीया में 20 साल पहले भी वही रेट्स थे, 20 साल बाद चले जाओ अब भी वही रेट्स हैं। कुछ ना कुछ तो है ना, कुछ तो लोग करते हैं, इस नाम का ये शोभा लोगों के सामने क्यों नहीं रखते, इसलिए कि जो या तो जो पेश करने वाले ने खुद इतना शऊर नहीं, या उन्होंने यही सीखा है कि हदूद के जरिए इस नाम नाफिज करते और वो समझते हैं कि मुआशरे की इस्लाह का ये तरीका है। मुआशरे की इस्लाह के और भी तरीके हैं, लोगों को जॉब्स मिले, कारामद लोग पैदा हों, हुनरमंद अफराद पैदा हों, जब हुनरमंद अफराद पैदा होंगे तो ला मुहाला उनकी खपत होगी। आप चले जाएं मार्केट में और अफराद को तलाश करें, हत्ता सकता कि अगर आप अच्छा ड्राइवर देखना चाहें तो आपको नहीं मिलता, इसलिए कि अफराद हुनरमंद पैदा नहीं हो रहे। हम सब ये कहते हैं कि बड़ी प्रॉब्लम है पाकिस्तान में नौकरी नहीं है, दूसरे पहलू को नहीं देखते कि नौकरी के अहल अफराद भी तो पैदा नहीं हो रहे। हमारे यहां कितने इदारे हैं जो बाकायदा ट्रेनिंग देके ड्राइवर्स पैदा करते हैं, अगर ट्रेंड बावर्ची मिलना शुरू हो जाए तो बहुत से लोग खप सकते हैं। ऐसे लोग जो मोटरसाइकिल का काम जानते हो, ट्रेंड हों, बाकायदा कहीं से पढ़े लिखे हों, बहुत सी जॉब्स मिल जाएंगी। लेकिन क्या है, हुनरमंद अफराद पैदा नहीं हो रहे, और दूसरी तरफ आप देख लें तो फकर फाका और ये चीजें, इनकी वजह से भी जरायम बढ़ते हैं। उसके नतीजे में हम कहते हैं कि तुम पे हद जारी हो जाए, तो हमें ये भी तो सोचना चाहिए कि हमने लोगों के लिए क्या सहूलतें मुहैया की हैं और कारामद अफराद मुआशरे में कितने पैदा हुए हैं। इस सारी चीज पे गौर नहीं करते और फिर कहते हैं कि हदूद जारी करो, तो ऐसे इस्लाम और ये चीजें कहां आती, काजी कहां है, हमारे यहां कौन सा इदारा ऐसा है जो लोगों को इंग्लिश लॉ भी पढ़ाए और उसके साथ साथ दीन की फिका की तालीम भी दे कि इंग्लिश लॉ में ये कानून है और आपके यहां इस्लाम ने ये कानून दिया है। तो अगर बहुत बड़ी तादाद किसी वक्त ऐसे वकला की हो जाए तो फिर वो यकीनन इस्लाम को तरजीह देंगे बनिस्बत इंग्लिश लॉ के, ये चीज नहीं होती। बहुत वाजे मिसाल अगर अब भी कोई खिलजान बाकी हो तो मीडिया को देख ली, मीडिया में नए से नया टीवी, नए से नए चैनल्स आ रहे हैं और वो उन बातिल नजरियात को फैला रहे हैं जिसको हम और आप समझते हैं कि गुमराही है कुछ है। इस रोने और पीटने की बजाय उसके मुकाबले में अगर सही लोग, मोतदिल फिक्र के लोग अपना मीडिया दें तो कुछ ना कुछ अफराद तो आएंगे, आहिस्ता आहिस्ता फिक्र फैलती है, वो फिर आपकी अपनी है और अल्लाह की कबूलियत पर भी है कि अल्लाह ताला से कबूलियत इनायत करता है। तो अवाम में जद्दोजहद के जरिए जो चीज आती है वो बहुत पुख्ता और देरपा होती है बनिस्बत इस चीज के लोग तशद्दुद के जरिए कब्जा कर लेते हैं हुकूमत पे, फिर चलो कुछ दिन के लिए इस्लाम आ गया, जू ही वो हुकूमत हटी लोग अगर पहले फासिक थे तो फिर मुर्तद हो जाते हैं, काफिर हो जाते हैं, दीन का मजाक उड़ाते हैं। तो अवाम में जद्दोजहद करने की जो चीजें हैं ये ज्यादा मुअस्सर हुआ करती हैं। इसीलिए ये जो ईरान के सदर थे अली खामनाई या रफसंजानी, ये तारीख में है, मिल जाएगा, उन्होंने इंटरनेशनल कॉन्फ्रेंस में ये कहा कि हिंदुस्तान में इस सारे खित्ते में सबसे पहले आजादी का तसव्वुर और हुकूमतों के खिलाफ उठना और अवाम में जद्दोजहद करना, इसका तसव्वुर सबसे पहले शाह अब्दुल अजीज साहब मुहद्दिस देहलवी रहमतुल्लाह ने दिया और फिर सैयद अहमद शहीद रहमतुल्लाह जो उनके खलीफा थे, उन्होंने अवामी सतह पर लोगों को बेदार किया और उन्होंने जिहाद के लिए उठे और ये चीजें की। वजह उसकी ये है कि शाह वलीउल्लाह रहमतुल्लाह ने अपने दौर में पूरे हिंदुस्तान के खास खास चुने हुए लोगों पर काम किया था और उनके बेटे शाह अब्दुल अजीज साहब रहमतुल्लाह अलैह ने इस तहरीक को अवाम में फैला दिया। ये दरसे कुरान जो आपको नजर आता है अब तक जो चल रहा है ये असल में शाह वलीउल्लाह रहमतुल्लाह अलैह की तहरीक थी। शाह साहब फरमाते थे अपनी अपनी मस्जिदों में दर्स दिया करो, लोगों के जहन बनाओ, जब एक जहन पुख्ता हो जाएगा कि हमें जिंदगी के लिए इस्लाम चाहिए तो नतीजा ये निकलेगा कि उन लोगों के अंदर की तब्दीली आएगी और जो अंदर की तब्दीली नजरियाती तौर पर आएगी फिर कोई नहीं हटा सकता उस इंसान, फिर एक पुख्ता आदमी मिल जाता है। तो इस तरह से बुजुर्गों ने काम किया है, इस तरह से काम फैला है और एक मरहला उन्होंने तय किया, दो मरहले तय कर लिए। ये नहीं होता कि एक आदमी अपनी जिंदगी में काम शुरू करे, दरख्त भी खुद लगाए और उसका फल भी खुद ही खाए। कुछ मरहले उसने तय करने होते हैं, कुछ मरहले अल्लाह ताला को मंजूर हो तो आइंदा आने वाली नस्लें तय किया करती हैं। तो ये उजलत और जल्दी और ये सारे काम हो जाए ये वो चीज है जो नुकसानदेह होती है और बुजुर्गों ने ऐसे काम नहीं किया। जितने भी बुजुर्ग थे आप देख लें, उन्होंने अपने तालीमी इदारे महफूज रखे, अपनी मसाजिद महफूज रखी, अवाम में आकर उन्होंने कांग्रेजों के खिलाफ उठो, जद्दोजहद करो, जलसे हुए, जुलूस हुए, सब कुछ हुआ, दूसरी तरफ तालीम का अपना निजाम उस पर आंच नहीं आने दी। इसी वजह से उन्हें पता था कि यहाँ पे अफराद तैयार हो रहे हैं, आज मैं हूं कल नहीं हूं, मेरा तो इंतकाल हो जाना है, اگر ہم مدرسے کو مسجد کو ان چیزوں کو بھینٹ چڑھا دیں گے سیاست کی اور ان چیزوں کی تو وہ ادارے بند ہو جائیں گے جن اداروں سے افراد پیدا ہوتے ہیں. یہ وہ حکمت عملی تھی جس کے تحت وہ کام کرتے رہے اور اللہ تعالیٰ نے ان کے کاموں میں برکت